रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको एउटा अर्को नयाँ श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, प्रदेश नम्बर एक र कर्णाली प्रदेशमा सरकार परिवर्तन भएका छन्। प्रदेश नम्बर एकमा राजेन्द्र राई र कर्णाली प्रदेशमा जीवनबहादुर साई मुख्यमन्त्री नियुक्त हुनुभएको छ। राईले पाँच सदस्यीय मन्त्री परिषद गठन गर्नुभएको छ भने शाहीले हिजै शपथ ग्रहण गर्नुभएको छ र आज मन्त्री परिषद गठन गर्नुहुनेछ। विगत केही महिनादेखि नेपाली राजनीतिमा आएको अप्रत्याशित जस्तै देखिने सत्ता फेरबदलको यो तस्विरको विशेष अर्थ छ। लोकतन्त्र बलियो बनाउने र वर्तमान संविधानको सफल कार्यान्वयनको अभिष्ट अभिव्यक्त हुँदै आएको सन्दर्भमा सत्ता परिवर्तनसँगै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने मुद्दा प्रमुख हुनेछ। जनताको अपेक्षा थप बढेको छ र अब दलहरू कसरी अघि बढ्छन् त? कसरी अघि बढ्छन् प्रदेश सरकारहरू? संहितामाथि नै कतिपय कोणबाट प्रश्न उठेको बेला सरकारको काम कारवाही र प्रभावशाली उपस्थितिमाथि यसको भविष्य निर्भर गर्दछ। के सोच्दैछन् त गठबन्धनका नेताहरू र गठबन्धन दिगो हुनु र प्रभावशाली उपस्थिति देखाउनु बीचको सन्तुलनमा यसको मूल नतिजा देखिनेछ। आज हामी प्रदेश नम्बर एक नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र कर्णाली प्रदेशका नेकपा एकीकृत समाजवादीका एकजना नेता प्रकाश ज्वालासँग सम्वाद गर्छौं। उहाँहरू दुवैजना सम्वादमा आइसक्नु भएको छ। हेलो, नमस्कार।
नमस्कार।
यहाँहरू दुवैजनालाई रेडियो नेपालको अन्तर सम्वादमा हार्दिक स्वागत छ। म सम्वाद पूर्वबाट शुरू गरे। राजीव कोइरालाज्यू, अब संसदीय दलको नेता हुनुहुन्छ, सत्ता परिवर्तन भयो, कांग्रेस संसदीय दलको नेता हुनुहुन्छ, तपाईँहरूको समेतको समर्थनमा सत्ता त परिवर्तन भयो, सरकार परिवर्तन भयो, अब जनताको जीवनस्तर कसरी परिवर्तन गर्ने, के सोचिराख्नु भएको छ?
धन्यवाद छ यहाँलाई, रेडियो नेपाललाई। अब विगतमा यो हामी नेपाली काँग्रेसले जनताको जनआदेश अनुसार हामी सातै प्रदेशमा र के अरे केन्द्रमा पनि जनताले जनआदेश नेपाल कम्युनिस्ट पार्टी एकीकृत कम्युनिस्ट पार्टीलाई जनआदेश दिएको थियो र हामी चाहिँ नि प्रतिपक्षमा बसेर काम गरिरहेका थियौँ र यो पटक पटक जुन पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी ओलीज्यूबाट जुन यो संविधान मिच्ने काम भयो, जुन विघटन गर्ने काम भयो, जुन संसदलाई विघटन गर्ने काम भयो, संविधानमा हुँदैन मेरो धाराहरू प्रयोग, त्यसपछि आएको अहिले यो गठबन्धन बनेको छ। यो गठबन्धनको जुन यो प्रतिगमनको विरुद्धमा बनेको गठबन्धन हो। यो जहिले पनि सर्वप्रथम त नेपालको संविधानको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा गर्न र जनताको जीवन स्तरलाई उठाउन यो एकदमै कटिबद्ध भएर हामी लाग्नेछौँ र हाम्रो सोच अब हामीसँग जम्मा अब एक वर्षको समय छ केही गरेर देखाउने, आफूलाई साबित गरेर देखाउने गठबन्धन। यो गठबन्धनको सरकार नेपालको यत्रो ठुलो बलिदानबाट आएको संविधानको रक्षा गर्न सक्छ र जनताको जीवनलाई राम्रो आर्थिक कार्यक्रम ल्याएर अगाडि बढ्न सक्छ भने हामी देखाउनु छ। र सँगसँगै जनताको अहिलेको सबभन्दा महत्त्वपूर्ण कुरा जनताको स्वास्थ्य हो र अहिले देशभरि गएको जुन बाढी पहिरोबाट जुन जनताको क्षति भएको छ त्यसको क्षतिपूर्ति दिलाउने र उचित राहत दिलाउने विषयमा यो अहिलेको गठबन्धनको सरकार प्रदेश हाम्रो एक नम्बर प्रदेश सरकार कटिबद्ध भएर लाग्नेछ। हाम्रो पदम चाहिँ यतातिर उन्मुख हुनेछ भन्ने म यहाँलाई जानकारी गराउन चाहन्छु।
प्रकाश ज्वालाज्यू, तपाईँले त यो गठबन्धन निर्माणका लागि सांसद पद पनि छोड्नुभयो, मन्त्री पद पनि छोड्नुभयो, एउटा निश्चित आफ्नो अवधारणा सार्वजनिक गर्नुभयो। भलै त्यो अभियानमा भएका तपाईँका कतिपय नेताहरूले त्यो अभियानमा तपाईँहरूलाई पनि छोड्नुभयो। अब गठबन्धन निर्माणका लागि तपाईँले जो त्याग गर्नुभयो, अब यो गठबन्धनलाई बलियो बनाएर पूर्णकाल राम्रोसँग चलाउने र यो अर्थतन्त्रलाई चलायमान बनाउने, देशलाई समृद्ध बनाउने तर्फ कसरी अघि बढ्नुहुन्छ तपाईँहरू?
हामीले एउटा जसरी चाहिँ यो गठबन्धन निर्माण गरेका छौँ, निकै लामो छलफल बहसपछि हामीले केपी ओलीको जो सर्वसत्ताबाद थियो त्यसका विरुद्धमा प्रतिगमन का विरुद्धमा र प्रतिनिधि सभा पटक पटक विघटन गर्ने र व्यवस्थालाई नै अप्ठ्यारोमा पार्ने, संविधानलाई उल्लङ्घन गर्ने र एक किसिमले चाहिँ राज्य सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिका विरुद्धमा हामी एकजुट भएका थियौँ। यो एउटा आवश्यकताले समयको माग अनुसार भएको गठबन्धन हो, कुनै सत्ता स्वार्थको निम्ति मात्रै वा कुनै व्यक्तिगत फाइदाको निम्ति अथवा कोही व्यक्तिलाई प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री बनाउनका लागि मात्रै गरिएको थिएन। अब हामी स्वयं त एउटा त्याग र विद्रोह गरेको एउटा प्रदेश कर्णाली प्रदेशका मान्छे हौ, त्यसैले हामी गलत कुराको विरुद्धमा एक ठाउँमा उभियौँ र उभिने क्रममा अथवा जो समीकरण बन्ने क्रममा संघीय सरकार प्रदेश सरकारहरू पनि बने र अब यी सरकारहरू मार्फत सत्ता एउटा चाहिँ प्रतिगमनलाई पराजित गर्नुपर्ने थियो, त्यसमा हामी सफल भयौँ। संविधानलाई च्याकमा ल्याउनु पर्ने थियो, हामी त्यसमा सफल भयौँ। र हामीले संयुक्त सरकारहरू बनाएका छौँ, त्यो स्टेप पनि हामीले एक किसिमले पार गरेका छौँ। र अब हामीले निर्वाचनसम्म देश र जनताको पक्षमा यो गठबन्धनलाई पनि चाहिँ स्मुथली राम्रोसँग अगाडि बढाउने र जनताको निम्ति राष्ट्रको निम्ति उचित काम गर्ने, ठिक काम गर्ने गरी जाने कुरा, त्यसपछि आएर निर्वाचनमा समेत हामी सहकार्य गर्न सकिने, निर्वाचन पछि पनि राष्ट्र र जनताको पक्षमा सहकार्य गरेर जान सकिने गरी हामीले जुन गठबन्धन निर्माण गरेका छौँ यसलाई अझै बलियो, अझै सुदृढ अझै राष्ट्र र जनताको पक्षमा समर्पित भएर काम गर्ने गरी अगाडि बढाउनु पर्छ भन्नेमा हामी प्रष्ट छौँ, यसमा हामी प्रतिबद्ध छौँ।
कर्णालीलाई सधैँ आर्थिक रूपमा अलिक पछि परेको भनेर विश्लेषण गर्ने पनि गरिन्छ र सांस्कृतिक हिसाबले, जडीबुटीदेखि अन्य धेरै हिसाबले, प्राकृतिक स्रोत साधनका हिसाबले सम्पन्न पनि मानिन्छ। अब कर्णालीको स्वरूप परिवर्तनै गर्ने गरी तपाईँहरू गठबन्धनले नयाँ योजना कार्यक्रम कसरी ल्याउँछ? अब आजै तपाईँहरूको मन्त्री परिषद पनि गठन हुँदैछ, त्यो त्यसतर्फ तपाईँहरूको आपसमा छलफल भएको छ कि अङ्कगणितको जोडघटाउको मात्रै छलफल हो कि त्यो विकासको छलफल पनि सँगै अघि बढाएको छ?
यहाँले भने जस्तै कर्णाली धेरै एकदम विकट, अनेकौँ खासमा भौगोलिक जटिलता र आर्थिक सङ्कटबाट गुज्रिरहेको प्रदेश हो। हिजो भोकमरीबाट पनि पीडित भयो, रोगबाट पनि पीडित भयो र यो विभिन्न बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपले पनि यही प्रदेशलाई चाहिँ विभिन्न ढङ्गले चाहिँ सताउने काम गरे। यो अवस्थामा कर्णाली प्रदेशको एउटा अँध्यारो बाटो छँदैछ, तर अर्को पक्ष अर्कोतिर भनेको कर्णाली गरिब छैन पनि छ, र कर्णालीका चाहिँ जो स्रोतहरू छन्, सम्पदाहरू छन्, हामी पर्यटकीय हिसाबले हेरौँ अथवा चाहिँ जडीबुटीको त एउटा राजधानी नै हो, सँगसँगै चाहिँ वन जङ्गलको कुरा गरौँ, अर्ग्यानिक उत्पादनको सम्भावनाको कुरा गरौँ, त्यहाँ यहाँका चाहिँ अत्यन्त धेरै विद्युत निकाल्न सकिने, सिँचाइ गर्न सकिने पानीका स्रोतहरूको कुरा गरौँ, यो धेरै सम्भावनायुक्त प्रदेश हो। त्यसैले ती सम्भावनाहरूलाई हामीले उपयोग गर्न सक्यौँ अथवा चाहिँ तीहरूलाई प्राकृतिक स्रोतहरूलाई चाहिँ हामीले एक किसिमले प्रयोग गर्न सक्यौँ भने कर्णालीलाई हामी छिटै एउटा समृद्ध प्रदेशमा परिणत गर्न सक्छौँ। यो हाम्रो सम्भावना पनि हो, हाम्रो सङ्कल्प पनि हो। म आफै पनि 3 वर्षभन्दा केही समय बढी आर्थिक मामिला तथा योजना मन्त्री हुँदाखेरि, बजेट ल्याउँदाखेरि हामीले ती सम्भावनाहरूको किताब पनि गरेका छौँ र ती सम्भावनालाई उपयोग गर्ने चाहिँ बाटो पनि देखाएका छौँ। अब छोटो समयमा धेरै काम गर्न सकिँदैन, तर त्यसका आधारहरू हामीले निर्माण गरेका छौँ, त्यसका निम्ति अगाडि बढ्ने बाटो हामीले तय गरेका छौँ, प्रयास खोलेका छौँ। र त्यसै अनुसार चाहिँ अगाडि बढ्दाखेरि कर्णालीलाई चाहिँ छिटै प्रदेशको रूपमा हामी विकास गर्न सक्छौँ। र यति बेला पनि हामीले अब टेक्निकली सरकार जानेर पन्न त एउटा कुरा भयो, त्यो हाम्रो सहमति अनुसार पनि भयो, सहमति कार्यान्वयन पनि हामीले गऱ्यौँ, त्यसमा हामी इमान्दार पनि छौँ, हामी सहमति अनुसार नै भोलि पनि अगाडि बढ्नेछौँ। सँगसँगै यहाँले भने जस्तै विकास र समृद्धिका एजेन्डाहरूमा पनि, जनताको खुसियालीको एजेन्डामा पनि हामीले जसरी समृद्ध कर्णाली, सुखारी कर्णाली बाँकी भन्ने मूल ध्येय अगाडि सारेका छौँ, त्यो ध्येयलाई पुरा गर्नका निम्ति हिजै पनि शपथ ग्रहण गर्न बित्तिकै नवनिर्वाचित नवनियुक्त मुख्यमन्त्रीतिर मेरो बिचमा कुराकानी भयो, छलफल भयो, म उहाँलाई चाहिँ रेडियो नेपाल मार्फत बधाई पनि दिन चाहन्छु र कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छु। उहाँको र मेरो बिचमा कर्णालीको विकासका निम्ति, कर्णालीको समृद्धिका निम्ति हामी नयाँ ढङ्गले अगाडि कसरी बढ्ने भन्नेमै छलफल भयो। त्यो वानदेखि हामीले यो छलफल सुरु गरेका छौँ र हामी केही न केही नयाँ पनि दिने गरी, जसरी कर्णालीले सबभन्दा पहिले आफ्नो प्रदेशको राजधानीको टुङ्गो लगायो, आफ्नो प्रदेशको नामाकरण गर्यो, हाम्रै क्याबिनेटले त्यो प्रस्ताव अगाडि बढायो, हामीले प्रदेश सभाबाट पनि सर्वसम्मतिबाट त्यसलाई पास गऱ्यौँ, धेरै महत्त्वपूर्ण कानुनहरू बनाएका छौँ। यो हिसाबले हेऱ्यो भने हामी भोलि मिलेर कर्णालीको निम्ति, कर्णालीको विकासको समृद्धिका निम्ति, कर्णालीको जनताको खुसियालीको निम्ति हामी काम गर्न सक्छौँ, यो कुरामा म प्रष्ट छु। अब हाम्रो तर्फबाट प्रतिबद्ध पनि छौँ हामी।
सम्भावना र संकल्पका कुरा पनि आए। राजीव कोइरालाज्यू, तपाईँ काँग्रेस संसदको नेता हुनुहुन्छ, पूर्वको सबै कुरालाई बुझेको नेता पनि हुनुहुन्छ। अब यो प्रदेश एकमा त नामसम्म तोक्न सकिएको छैन, हिजो सहकारी पनि हुन सकेन, एकदम राम्रो बहुमत भएको सरकारले पनि आफ्नो नामसम्म तोक्न नसकेको, त्यो विवाद के हदसम्म रहेको अवस्थामा भर्खर प्रकाश ज्वालाज्यूले भन्नुभएको जस्तो प्रदेश नम्बर एकको मुहार फेर्ने गरी तपाईँहरूको घनीभूत संवाद अब सहकार्य कसरी अघि बढ्छ? अघि अलिकति संकेत गर्नुभएको थियो, म अझै अलिक गहिरिन चाहन्छु। पूर्वमा पनि अथाह सम्भावनाहरू छन्, आर्थिक रूपले समृद्ध पनि मानिन्छ, अब कसरी अघि बढ्नुहुन्छ?
हुन त अब हाम्रो देश नेपालै प्राकृतिक सम्पदा प्रचुर भएको देश हो, राष्ट्र हो, त्यसै गरी प्रदेश नम्बर एकमा पनि अब पर्याप्त सम्भावनाहरू छ। अरू सातै प्रदेशभन्दा यहाँ यातायातको अलिकति सुगमता पनि छ। यहाँनिर तपाईँको विश्वकै अब 8,000 फिटभन्दा उचाइका आरआरीका तपाईँको 5-6 वटा हिमालहरू छन्। यो पर्यटनको पुरै पुरै सम्भावना छ यहाँको। यहाँ तपाईँको धान, मकै, गहुँ खेतीदेखि लिएर अलैँची अथवा अम्लिसो लगाएको खेतीको प्रचुर सम्भावना छ। प्रकृति स्रोतले भरिपूर्ण छ। औद्योगिक कारिडोर नेपालको सबैमा पनि दोस्रो पनि यही ठाउँमा छ। यो ठाउँको विकासको लागि अघिल्लो सरकारले जुन गर्नुपर्छ नेकपा एमालेको सरकारले त्यो गर्न सकेन। यहाँलाई म बताऊँ, 2077-78 को बजेटै यो प्रदेश सरकारको फेल खायो। 41,99 करोडको बजेट चाहिँ झारेर झिकेर 20 अरबमा ल्याएर पुऱ्याएर झिकेर घाटा पुर्ति गरेर झिकेर प्रदेशलाई नै तपाईँको डुबाउने काम अघिल्लो सरकारले गरेको छ। योपल्ट जम्मा 32 अरबको बजेट ल्याएको छ। खासै केही नयाँ उयो जस्तो हिसाबले प्रदेश नम्बर एकलाई एमालेको सरकारले, बहुमतको सरकारले हाकेर लानुपर्छ, त्यो गर्न सकेन। र नामाकरणको त विषय नै प्रवेश भएर अघिल्ला सम्बन्धहरू विषय प्रवेश नगरिकन 3.5 वर्षको कार्यकाल उहाँहरूले काटेर बिताउँछ। तर अब हामी अब त्यस्तो गल्ती गर्दैनौँ। यो नयाँ सरकारले अहिले त अब हामी अब 78-79 को त्यो अघिल्लै सरकारले ल्याएको वार्षिक कार्यक्रम, नीति कार्यक्रम, बजेटमा हामी छौँ अहिले। अब त्यसमा अब अहिलेको सरकारले अब कसरी अब सरसल्लाह गरेर अब अहिलेका माननीय मुख्यमन्त्री, त्यो नेपाल कम्युनिस्ट पार्टी एकी समाजवादीबाट दलको नेता हुनुहुन्छ मान्य राजेन्द्र राय, उहाँसँग बसेर मेरो हिजो छलफल हुन पाएन, घनीभूत छलफल गरेर यो सरकारले एउटा स्पष्ट यति दिनभित्र यति काम गरिसक्छु, यो महिनाभित्र यो काम गरिसक्छु, एउटा पुरा प्लान अफ एक्सन कार्ययोजना ल्याएर हिजोको सरकार र आजको यो संयुक्त सरकार गठबन्धनको सरकारले, यो पाँच पार्टीको सरकारले यो परिवर्तन दियो भनेर चाहिँ आम प्रदेशका नागरिकहरूले जनताले खम्ब्याउने किसिमको चाहिँ कार्यक्रम चाहिँ ल्याउनले चाहिँ हामीले पहल गरेछौँ। र जुनसुकै व्यवस्थाहरू परिवर्तन भए पनि, जस्तोसुकै ठुलो परिवर्तन आए पनि, जबसम्म सेवा प्रवाह चुस्त दुरुस्त हुँदैन, जबसम्म सुशासन कायम गर्न नगरी राजनीतिक दलका नेता, कार्यकर्ता, निजामती प्रशासन र सम्पूर्ण सुशासन कायम गर्न हामी जब कटिबद्ध हुँदैनौँ, तबसम्म केही हुने भन्नु छैन। सबभन्दा ठुलो कुरो मैले बुझेको, परिवर्तन सँगसँगै सेवा प्रवाहमा हामी कति चुस्त दुरुस्त छौँ भन्ने कुरा लाई यदि कुनै पनि सरकारहरूले ध्यान दिन सक्यो भने जनताले सेवा प्रवाहमा त्यो सरकारै सफल मानिन्छ। व्यवस्था परिवर्तन भयो तर सेवा प्रवाहमा उस्तै के अरे आलसीपन छ, उस्तै ढिला सुस्ती छ भने त्यसले चाहिँ त्यो खासै कुनै माने राख्दैन। त्यसको त्यतातिर हाम्रो बढी जोड रहेछ। र आर्थिक कार्यक्रमहरू चाहिँ जस्तो अहिले अब स्रोतको पहिचान गर्ने, अब यहाँ यो प्रदेशको जम्मा चाहिँ आय बढ्नको लागि, यसको राजस्व बढ्नको लागि के उपायहरू छन् त, अब त्यसको पहिचान गरेर चाहिँ के अरे अघिल्ला वर्षका आर्थिक कार्यक्रमहरूमा ल्याएर यो प्रदेशलाई चाहिँ अगाडि बढाउने काममा चाहिँ के अरे कटिबद्ध भएर विशेषज्ञहरूलाई राखेर सल्लाह गरेर त्यसरी अगाडि बढ्नुपर्छ। र हिजो र आजको सरकारमा यो तात्विक अन्तर हामीले दिन सक्यौँ भने यो गठबन्धन चाहिँ राम्रो हिसाबले अगाडि बढ्न सक्छ। र यसले एउटा एक नम्बर प्रदेशको जनतालाई एउटा सन्देश दिन सक्छ कि हामी यो कारणले गठबन्धन बनाएर आयौँ र हामी यहाँनिर यो हामी सफल भयो भनेर एउटा सन्देश हामी दिन सक्छौँ जस्तो लाग्छ।
यो गठबन्धनमाथि नै प्रश्नहरू उठेका थिए। काठमाडौँको आँखाले हेरिरहँदा प्रदेश नम्बर एकको गठबन्धनमा केही विवाद छ भन्ने खालको समाचारहरू पनि आएका थिए। त्यही विवाद कारणले सरकार गठनमै ढिलाइ भयो भन्ने कुरा पनि आएका थिए। तपाईँहरूले होइन हामी एक छौँ भन्ने सन्देश दिनु हो, नयाँ सरकार हिजो गठन पनि भयो, अब त्यो गठबन्धन बलियो बनाउनका निम्ति तपाईँहरूसँग सूत्र चाहिँ के छ?
हाम्रो गठबन्धन बलियो छ, हाम्रो बिचमा विवाद जुन आयो भनेर यहाँले जुन त्यो विवाद चाहिँ केन्द्रको दोहोरो मानसिकताको कारणले आएको हो। अब त्यो नेपाल कम्युनिस्ट पार्टी यसरी जुन समाजवादीलाई बागमती प्रदेश एक नम्बर प्रदेश दुईटै उहाँको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा आयो, तर पछिबाट चाहिँ हाम्रो बागमती प्रदेशमा चाहिँ आधी आधी आधा आधा कार्यकाल दुईटा दलहरूले चलाउने भन्ने आएको एउटा विवाद हो। तर त्यो विवाद हामीले सबैजनाले मिलायौँ, हामी सबै युवा युवा छौँ, हाम्रो भावना हाम्रो सोच हाम्रो विचार हामी जग्गाले पार्टीबाट आए पनि हामी मिल्छ। र यो जुन हामी सबै एक आपसमा एकदम लचक छौँ, हामी इलास्टिसिटी छ, त्यसैले बसेर हामी जस्तो सुकै ठुल्ठुलो विषय गहन समाचारलाई पनि संवाद गरेर एक आपसमा संवाद गरेर डायलग गरेर हामी फेस टु फेस बसेर डायलग गरेर हामी सम्मान गर्न सक्छौँ। हामीमा त्यो क्षमता छ, हामी यस्तो कठिन घडीमा आएका छौँ कि त्यो कठिन घडीले हामीलाई हाम्रो कर्तव्यलाई हाम्रो एकतालाई गोलबद्ध गर्नलाई हामीले जहिले पनि कटिबद्ध हामी कसको खिलाफमा आएको छौँ। संविधानलाई पटक पटक उल्लङ्घन गर्न यत्रो ठुलो जनताले ल्याएको त्याग बलिदान संयुक्त लोकतान्त्रिक गठबन्धनको संविधान शरीरको रगतलाई सम्झेर पनि हामीलाई त्यो यो पाँच दललाई एक ठाउँमा भएर बस्न प्रेरणा मिल्छ, म यहाँलाई जानकारी गराउन चाहन्छु।
हजुर, प्रकाश ज्वालाज्यूकोमा आए, जस्तो मैले अघि सुरुमा पनि एउटा प्रश्नको सन्दर्भमा यहाँलाई भनेको थिएँ, यो गठबन्धन निर्माणमा तपाईँको महत्वपूर्ण भूमिका छ, तपाईँले सहज रूपमा सांसद पद त्याग्नु तयार हुनुभयो, मन्त्री पद छोड्नुभयो, अघि पनि मैले त्यो कुरा सन्दर्भ उठाएँ। अब तपाईँसँग गठबन्धनलाई राम्रो बनाउने दायित्व पनि छ, तपाईँले मन्त्रीका रूपमा पनि काम गर्नुभयो, अघि उल्लेख पनि गर्नुभयो, एउटा त्यो छ भने एउटा तपाईँहरूको नयाँ पार्टी बनाउनु पनि छ, तपाईँ त दोहोरो जिम्मेवारीमा हुनुहोला, तपाईँको पार्टीको के छ खबर?
ठिक छ, अब अहिले मेरो दोहोरो जिम्मेवारी छैन, म चाहिँ यति बेला सरकारमा अथवा मन्त्री भएर जाने कुरा पनि मैले गरेको छैन, किनभने यता त्यसैले हामी खास गरी चाहिँ गठबन्धनलाई बलियो बनाउने, निरन्तरता दिने र सहयोग गर्ने र त्यस्तै गरी चाहिँ सँगसँगै हामीले पार्टी पनि राम्रोसँग चलाउने हो। हामीले पार्टी निर्माणका निम्ति पनि विभिन्न चुनौतीहरू छन्, समस्याहरू छन्, त्यसलाई पनि हामीले सामना गर्दै सङ्घर्ष गर्दै हामी पार्टीलाई चाहिँ सुदृढ गर्ने अभियानहरू लागिरहेका छौँ। र यति बेला हामीले जसरी चाहिँ पार्टीलाई अब पार्टीका निकायहरू केन्द्रीय कमिटीदेखि विभिन्न निकायहरूलाई पूर्णता दिने, हाम्रा चाहिँ संरचनाहरूलाई चाहिँ व्यवस्थित गर्ने, डकुमेन्टहरूलाई व्यवस्थित गर्ने र यो पार्टी जनताको एउटा चाहिँ प्रिय पार्टीको रूपमा अगाडि बढाउने किसिमले हामी लागिरहेका छौँ। हामी त्यो काममा पनि सक्रिय छौँ र यसरी सरकार सञ्चालनको जिम्मेवारी पाएको ठाउँमा सरकार सञ्चालनको काममा पनि त्यो सरकारलाई बढीभन्दा बढी राष्ट्र जनताको पक्षमा काममा लगाउने र पार्टीले सहयोग गर्ने र त्यस्तो अवसर नभएको ठाउँमा पनि हामी पार्टी निर्माणमा जुटिरहेका छौँ।
तपाईँका पार्टीका शीर्ष नेताहरूले भन्नुभएको छ नि, जुन पार्टीबाट तपाईँहरू विभाजन हुनुभएको थियो, एमाले भन्दा हामी ठुलो हुन्छौँ भन्नुभएको थियो, त्यो साँच्चै हो कि स्टन्ट हो?
एउटा कुरा, पार्टी भनेको मूलत विचारले सिद्धान्तले निष्ठाले चल्ने हो र पार्टीलाई विधि पद्धति अनुसार सञ्चालन गर्नुपर्छ। यी मूल्य मान्यतालाई यी सैद्धान्तिक र संगठनात्मक जो चाहिँ व्यवस्थाहरू छन् त्यसलाई चाहिँ ठिक ढङ्गले अगाडि बढाउने गरी हामी जुन प्रतिबद्धता र आँटका साथ विद्रोह गर्यौँ, पार्टी प्रदर्शन गर्यौँ र हामीले चाहिँ यो पार्टीलाई एमाले भन्दा बलियो मात्रै होइन देशकै एउटा बलियो शक्तिशाली निर्णायक शक्तिको रूप जसरी प्रतिगमनका विरुद्धमा हामीले सङ्घर्ष गरेर त्यसलाई सफलतामा पुर्यायौँ, भोलि चाहिँ वाम लोकतान्त्रिक शक्तिहरूलाई एकत्र गरेर राष्ट्रको पक्षमा सबै शक्तिलाई चाहिँ दोहोऱ्याउन सक्ने निर्णायक शक्तिको रूपमा हामी स्थापित गर्न सक्छौँ भन्ने विश्वासका साथ यो यात्रा तय गरेका छौँ हामीले, हामी गन्तव्यमा पुग्छौँ नै।
हजुर, म अन्तमा छु, म राजीव कोइरालाज्यूकोमा आएँ, जसरी केन्द्रीय सरकारको नेतृत्व काङ्ग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभएको छ र उहाँले कतिपय सांसदहरू र कतिपय दलका नेताहरूकै शब्द सापट लिने हो भने उहाँले अभिभावकीय भूमिका निर्वाह गरिरहनु भएको छ र सबै दलहरूलाई सन्तुलनका साथ लगिरहनु भएको छ भन्ने छ, त्यो प्रभाव प्रदेशका सरकारहरूमा पनि तपाईँहरूले त्यो खालको अभिभावकीय भूमिका निर्वाह गरेर सहज र सहकार्य गर्न कतिको सहज वातावरण छ?
खास गरी यो प्रदेशमा त एकदमै अब सहज वातावरण छ र हामी त्यही हिसाबले अहिले यहाँले जुन भन्नुभयो हाम्रो
त्यो पार्टीको केन्द्रीय सभापति जो देशभरि प्रधानमन्त्री हुनुहुन्छ उहाँले जुन एउटा अभिभावकको त्यो निश्चय रूपमा पनि काङ्ग्रेस एउटा पुरानो पार्टी हो, यसले अब हरेक चरणमा हरेक ठुल्ठुलो आन्दोलनहरूको नेतृत्व गरेको छ र अहिले पनि यो सङ्घीय लोकतान्त्रिक गठबन्धनको रक्षा गर्नको लागि नेपाली काङ्ग्रेस अगाडि आएको छ र यही भावना र यही विचारले हामी पनि अभिप्रेत छौँ र हामी यसको नेतृत्व गरेर यसलाई अभिभावकको भावना दिलाएर हामी यसलाई अगाडि बढाएर यो गठबन्धनलाई कानमै राखेर अगाडि हामी बढ्नेछु। म यहाँलाई यहाँको यो रेडियो नेपालमा सम्पूर्ण आम जनतामा म जानकारी गराउँछु।
हजुर, हामी अन्तमा छौँ, दुवैजना नेताहरूलाई तपाईँहरूको यो गठबन्धनको सन्दर्भसँग जोडेर कुरा गर्यौं। जाँदा जाँदै अब पहिलो प्राथमिकता, फेरि पनि फर्केर म जनताको समस्यामै आउँछु प्रकाश ज्वालाज्यू, थोरै समय बाँकी छ, पहिलो प्राथमिकता 1, 2, 3 चाहिँ के हो कर्णालीको? एउटै कुरा दोहोऱ्याउन खोजिरहेको छु मैले,
कर्णालीमा हामीले चाहिँ अब नारा नै तय गरेका छौँ, स्वास्थ्य, शिक्षा, रोजगार र पूर्वाधार हाम्रो चाहिँ एकदम प्रष्ट छ। हामी यहाँको जनताको स्वास्थ्यलाई, त्यसपछि शिक्षालाई अनि रोजगारीलाई, किनभने बेरोजगारी समस्या छ, र यहाँको चाहिँ पूर्वाधार विकासलाई चाहिँ प्राप्त दिएर पटक पटक बजेट नीति कार्यक्रममा हामीले अगाडि सारेका छौँ। जनतालाई पहिले जोगाउनु पर्यो, बचाउनु पर्यो, किनभने जनतालाई चाहिँ हामीले बचाउनु पर्छ, जनताको जनस्वास्थ्यमा पहिलो प्राथमिकता, अनि सँगसँगै चाहिँ अन्य विकासका कामहरू गर्दै हामी अगाडि बढ्ने जुन प्रतिबद्धता छ, सङ्कल्प छ, त्यो बाटोमा नै हामी अगाडि बढ्छौँ र जाँदा जाँदै शुभ दीपावली छठ लगायतका पर्वहरूको अवसरमा रेडियो नेपाल मार्फत सम्पूर्ण देशवासीमा चाहिँ म हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
हस्, धेरै धेरै धन्यवाद, संवादमा सरिक भइदिनु भयो राजीव कोइरालाज्यू र प्रकाश ज्वालाज्यू, यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
आज हामीले प्रदेश नम्बर 1 नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला र कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीका एकजना नेता र प्रदेशको मन्त्री समेत भइसक्नुभएका प्रकाश ज्वालासँग संवाद गर्यौं र उहाँहरूसँग मूलत दुईजनासँग यो छोटो समयमा आफ्नो प्रदेशको आर्थिक विकास र समृद्धि र जनताका सपनाहरू पूरा गर्न के गर्न सकिन्छ भन्ने सन्दर्भलाई जोडेर हामीले संवाद गर्यौं। प्रदेश नम्बर 1 र कर्णाली प्रदेशमा सरकार परिवर्तन भएका छन् र प्रदेश नम्बर 1 राजेन्द्र राई र कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त हुनुभएको छ। राईले 5 सदस्यीय मन्त्री परिषद गठन गरिसक्नु भएको छ भने शाहीले हिजै शपथ ग्रहण गर्नुभएको छ र आज मन्त्री परिषद गठन गर्नुहुनेछ। हवस् त, आजको अन्तरसंवाद यही सकिन्छ। साथी शंकर भण्डारी र पराग पोखरेल सहित म नवराज लम्साला विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।